آیت 84 سے سبق کے آخر تک میں آپ کو پہلے خلاصہ دوں گی، ورنہ آپ کو یہ آیتیں کبھی سمجھ نہیں آئیں گی. نوٹ کیجئے اپنے جملوں میں، پھر بات ہوگی. اور آپ نے ابھی تک 8 حکم پڑھے ہیں نا، 2 ابھی ان اگلی آیتوں میں سے نکلنے ہیں، تو 10 پورے ہو جائیں گے. لیکن میں ذرا سی آپ کی ذہن سازی چاہتی ہوں، کیونکہ یہ آیتیں مشکل لگتی ہیں اور اس کی مشکل میں پڑھ کر لوگ اس کی خوبصورتی کو بھول جاتے ہیں. جس جگہ پہ یہ آیتیں اتر رہی تھیں، مدینہ، وہاں نبی صلی اللہ علیہ وسلم کے آنے سے پہلے 2 قسم کے لوگ تھے. میں اتنا آہستہ بول رہی ہوں کہ آپ لکھ سکیں، پھر بھی آپ نہیں لکھیں گے اور مجھے ہی دیکھیں گے تو پھر میں تیز بولوں گی کہ کم از کم ریکارڈ ہو جائے، نہیں لکھتے تو نہ لکھیں. تو دوبارہ بولتی ہوں، نبی صلی اللہ علیہ وسلم مدینہ میں آئے، آپ کے آنے سے پہلے مدینہ میں 2 قسم کے گروہ تھے. نمبر 1 مشرکین، نمبر 2 یہود. اب نیچے دونوں میں سے پھر 3 کیجئے. مشرکین کے 2 قبیلے تھے، اوس اور خزرج. ایسے ایرو بنایا کرے نا، مشرکین کے نیچے 2 ایرو لکھیے، ایک کے ساتھ لکھیے اوس اور ایک کے ساتھ لکھیے خزرج. دوسری طرف یہود کے 3 قبیلے تھے، بنی قینقاہ، بنی نذیر. بنی قینقاہ ذرا سا مشکل لفظ ہے، بنی نذیر، بنو قریظہ. شاباش. اب آپ دیکھیے کہ مدینہ میں کوئی ایک بڑی حکومت نہیں تھی، جیسے کہ آپ ناروے میں ہیں تو ناروے کی ایک بڑی حکومت ہے نا. خدا نخواستہ کسی گروہ کا دوسرے سے جھگڑا ہو جائے تو گورنمنٹ صلح کرائے گی، پولیس آئے گی، سزا دے گی. وہاں لوگ کس طرح سے رہتے تھے کہ آپس میں دوستیاں کر لیتے تھے. مثلا صرف مثال دے رہی ہوں، اصل کو چھوڑ دیجئے جو بھی ہوگا. اب یہود کے 3 قبیلے جو اسٹرانگ تھے، انہوں نے مدینہ کی سیاست پہ قبضہ کیا تھا. اس آیت کا اصل میں سیاسی رنگ ہے، اس لیے آپ کو یہ بات زیادہ تھوڑی سی باریکی سے سمجھا رہی ہوں کہ یہود نے کیا کیا ہوا تھا. ناموں سے الجھے بغیر آگے لکھیے، یہود مدینہ میں اپنا پورا اثر و رسوخ رکھتے تھے. نمبر 1 مال ان کے ہاتھ میں تھا، دولت کے ساتھ ان کا معاملہ کیا ہے کہ یہ ہر دور میں سونے کے ساتھ بہت محبت کرتے ہیں. سونا نہیں جو آپ میں سے بہت ساروں کو محبت ہے، ٹو سلیپ، یہ کون سا سونا ہے؟ ذہب، سونا، گولڈ. یہ سنار تھے، باہر جب اپنے ملکوں میں تھے تو سنار تھے، جب مدینہ میں آئے نا تو دھاتوں کو پگھلانا آتا تھا، انہوں نے ہتھیار بنانے شروع کر دیے. اب کیا ہوتا ذرا سیکھیے گا، مشرکین کے 2 قبیلے تھے، اوس اور خزرج، یہ دونوں آپس میں لڑتے رہتے تھے. یہود کیا کرتے؟ پہلے ہتھیار بناتے، پھر ان دونوں کے بیچ میں لڑائی کی آگ لگاتے، ایک دوسرے کے خلاف بھڑکاتے، پھر جب یہ دونوں آپس میں لڑتے تو اپنے ہتھیار ان کو بیچتے. تو ان وہ غریب قبیلے تھے، پیسے ان کے پاس کوئی نہیں تھے، تو پھر کیا کرتے؟ بھاری سود کی قسطوں پر ان کو ادھار دیتے، انہی پیسوں سے جا کے یہ مشرکین ہتھیار خریدتے. سمجھ آئیے بات؟ یعنی پانچوں انگلیاں گھی میں. اپنے پیسے کو یہود سود پر مشرکین مدینہ کو دیتے، اب وہ ہتھیار چلانے ہیں تو اس کے لیے آپس میں لڑاتے، جب لڑاتے تو وہ لڑتے مرتے، وہ ہتھیار ختم ہوتے تو ان سے اور لیتے. یعنی اس طرح سے آپ دیکھیے میرے ہاتھ کو، مدینہ کی پوری اکانومی جی اس کے ہاتھ میں تھی. اب نبی صلی اللہ علیہ وسلم کے آنے پہ اوس اور خزرج دونوں بن گئے بھائی بھائی، اسلام امن کا مذہب ہے. یہود کو یہ بات بہت بڑا خطرہ نظر آ رہی تھی کہ اگر اسلام آ گیا تو آپس کی لڑائیاں ختم ہو جائیں گی، جیسے اب قرآن پڑھ کے آپ میں سے کئیوں کی آپس میں ختم ہو گئی ہیں. ساس بہویں اب آپس میں پہلے سے زیادہ محبت کرتی ہیں، مجھے خود ساتھی کہتے ہیں. قرآن پڑھنے کے بعد موقع ہی نہیں ملتا ساس کی برائیاں دیکھنے کا یا بہو کے اوپر تنقید کرنے کا. تو سچا دین آئے گا تو آپ لڑائیوں جھگڑوں سے بچ جائیں گے. اب ہوا کیا کہ وہ ایک کیوس تھا پوری اپلی، کہ پیسہ بھی اپنا، ہتھیار بھی اپنے، اور اس کے لیے پھر ملکوں کو لڑاتے تھے. کیا یہ باتیں آپ کو کوئی نہیں لگ رہی ہیں؟ کوئی آپ کو یہ 1400 سال پرانی لگ رہی ہیں؟ آج بھی دنیا کی سیاست اسی رنگ پہ چل رہی ہے. اللہ سبحانہ تعالیٰ نے یہود کو ان کے ماضی کی باتیں سنائی. اچھا اب ہوتا کیا، اوس اور خزرج نے، یہود کے 3 قبیلے ہیں نا، اوس نے ان 2 میں سے کسی ایک کے ساتھ معاہدہ کر لیا، دیکھو جب ہم خزرج سے لڑیں گے نا تو تم نے ہمارا ساتھ دینا ہے. چلے میں صرف سمجھانے کو کہتی ہوں، جیسے مثال دیتی ہوں پیار سے ہی جائے، پاکستان انڈیا لڑتے ہیں نا، प्यार में बच्चे भाई भाई लड़ते ही हैं, ये भी लड़ लेंगे, कोई बड़ी बात नहीं है, मिसाल है। तो पाकिस्तान का साथ देने के लिए मैसेज आता है तुर्क वालों का, हम पाकिस्तान का साथ देंगे किसी भी जंग की सूरत में। अतः उधर से इंडिया को एक बयान मिलता है कि किसी भी जंग की सूरत में अमेरिका इंडिया का साथ देगा। ये एक वर्ल्ड पॉलिटिक होती है। यही थी मदीना में। यहूद के 3 कबीले नसारा के 2 कबीलों से आपस में जुड़े हुए थे और उन्होंने एक दूसरे से वादा किया हुआ था कि देखो अगर हमारी लड़ाई हमारे दूसरे मुसलमान भाई से हो गई तो तुम हमारी मदद करोगे। अब होता क्या, जब ये फिरौस और खजरज लड़ते तो कभी कभी फिर यहूदी कबीला इनकी मदद करने इनके सामने आता, तो क्या सूरत हाल पैदा होती, यहूदी के सामने यहूदी आ जाता और मुशरिक के सामने मुशरिक आ जाता। ऐसे ही है ना, बस आप देखें ना, अगर पाकिस्तान की मदद करने के लिए कोई इंडिया से कोई आ जाता है तो हो सकता है कि कोई इंडियन उसके सामने आ जाए। तो ये किस्म की घन चक्कर था। अल्लाह ताला ने 4 बातों का हुक्म दिया है। अभी नायतों को पढ़ेंगे ना तो मैं वहां वहां नोट कराऊंगी। तो रात में बनी इसराइल को क्या हुक्म था, ऊपर जितने हुक्म थे ना उसके बाद अब यहां नई आयत की शुरू हो रही है, क्योंकि अहकामात की नौयत फर्क है। ऊपर इनफरादी बातें थी, आपकी जाति मेरी जाति, अब जो बातें आ रही ना 84 से लेकर 86 में, ये कौमी मसला है, इज्तमाईयत वाली बात है। कैसे, वह इस अखज़ना मीसाक़कुम, और जब हमने तुमसे पक्का वादा लिया, वही अंदाज़ा जो ऊपर था, क्या था नंबर 1, यहाँ ए लिख दें, ला तस्फिकूना दिमाअकुम, तुम आपस में एक दूसरे के खून नहीं बहाओगे, यानी जैसे आज एक मुसलमान मुसलमान को नहीं मार सकता, इसी तरह से एक यहूदी दूसरे यहूदी को नहीं मार सकता था, कत्ल मना, ठीक है हो गई बात। दूसरा हुक्म, वला तुखरिजून अनफुसकुम मिन दियारिकुम, और ना तुम निकालोगे उनको उनके घरों से, किसको, मुसलमान किसी मुसलमान को बेघर नहीं करेगा, आज भी यही बात है, सिंपल बात है, कोई मुश्किल नहीं। 2 बातें कह के अल्लाह ताला कहते हैं सुम अकररतुम, फिर तुमने इकरार किया, इकरार के कर्रा ठंडक को कहते हैं, कुरातुल ऐन का जो लफ्ज है ना वो भी इसी से है, जम जाना, इकरार करते हैं तो हम भी असल में उस बात पे जम जाते हैं कि हम अपनी पूरी कोशिश करेंगे इस काम की, यानी तुमने इकरार किया कि हम इन बातों को मानेंगे, वन तुम तशदून, और तुम इस पे गवाह हो, हाजिर हो, अल्लाह ताला सामने बैठे यहूद को जो अल्लाह के नबी के दौर में थे उनको बता रहे हैं कि तुम इसमें हाजिर हो। अच्छा फिर क्या हुआ, सुम्मा अन तुम हाउलाई, देखिए ये इतना यूनिक स्टाइल है अरबी लैंग्वेज में, अगर मैं आपको उलझाऊं ना तो यहां सुम्मा अंतुम तक तो लूना अनफुसकुम भी ठीक था, अंतुम के साथ बात चलती, या सुम्मा हाउलाई तक तो लून भी ठीक था, अंतुम तक तो लून का लफ्ज ऐसे है जैसे उर्दू में कि ये तुम ही हो वो लोग, यानी बिल्कुल एक यूनिक स्टाइल है कि तुम हो वो लोग, यानी शिद्दत दिलाई जा रही कि तुम ऐसे ना समझो, कैसे तक तो लून अनफुसकुम, आप जरा ऊपर वाली आयत में जाकर देखिए, ला तस्फिकूना दिमाअकुम, इसके साथ इसको एरो के साथ जोड़ दें, पहले हुक्म को नहीं माना, हुक्म क्या था खून नहीं बहाओगे, तुमने क्या किया तक तो लून अनफुसकुम, कितनों को बात समझ आ गई है, यानी पहला हुक्म उन्होंने नहीं माना। वतुखरिजूना फरीक मिन दियारिहिम, तुमने अपने ही ग्रोह के फरीक को एक को उनके घरों से निकाला, तो ये किस हुक्म को तोड़ा उन्होंने, दूसरे हुक्म को, ला तुखरिजून अनफुसकुम मिन दियारिहिम, बल्कि इसके ऑपोजिट क्या किया, तज़ाहरून अलैहिम बिल इस्मि वल उदवान, ये तीसरा हुक्म था। यहां लिखे 10 कमांडमेंट में वो 2 पूरे हो गए हैं, लेकिन ये भी एक हुक्म था कि मुसलमान दूसरे मुसलमान के खिलाफ किसी और नॉन मुस्लिम की मदद नहीं करेगा, लेकिन इन्होंने वो जुर्म भी कर दिया। अब ये हुक्म कैसे, तजाहरा क्या होता है, मदद करना, लेकिन आगे क्या लफ्ज आ रहा है, अला, तो अगेंस्ट के मानों में हो गया, उनके खिलाफ मदद नहीं कर, मतलब ऐसे ही कि जैसे पाकिस्तान और इंडिया लड़े तो कोई दूसरा मुल्क इंडिया की मदद करे और पाकिस्तान की ना करे, तो क्या हुआ कि उसने एक मुसलमान के खिलाफ दूसरे की मदद की, तो गोया कि इन्होंने ये तीसरा हुक्म भी पीछे डाल दिया। हाँ अब यहां से आगे वाई या तू गुमसुम से लिखे 4, नंबर 4 लिखे या डी डाल दें, वाई या तू कु मुसारा, और अगर वो तुम्हारे पास कैदी बनकर आए, उसारा असीर की जमा, पीछे भी बताया आपको, यानी जब जंगे होती थी तो लड़ने के बाद आखिर कोई एक कबीले के कुछ लोग दूसरे के पास कैदी बन जाते थे, हॉस्टेज, तो क्या करते थे ये लोग, तुफादूहुम, तुम फिदिया देते हो उनका, وَهُوَ مُحَرَّمٌ عَلَيْكُمْ اِخْرَاجُهُمْ، حالانکہ حرام تھا تم پر ان کا نکالنا. اب یہاں آپ ذرا میری طرف دیکھیں، اگلے حصے کو پڑھنے سے پہلے، یہود کو کیا حکم تھا؟ اپنے دوسرے بھائیوں کا خون نہ بہانا، ان کو ان کے گھر سے نہ نکالنا، اور تیسری ان کے خلاف کسی دوسرے کی مدد نہ کرنا، اور چوتھا حکم یہ تھا کہ اگر مسلمان کبھی قیدی بن کے کسی ملک میں پھنس جائیں تو تم ان کا فدیہ دو. یہود نے کیا کیا؟ پہلا حکم نہیں مانا، دوسرا نہیں مانا، تیسرا نہیں مانا، ہاں لیکن چوتھا مان لیا. کیا؟ وہیں یاتو کو مسارا تفادہم، جب جنگوں کے سلسلے میں ان کے اپنے ہی گروہ کے لوگ کسی دوسرے کے پاس قبضے میں چلے جاتے تو یہ بھاری رقمیں لے کر جاتے اور ان کا فدیہ یا رینسم دے کر ان کو چھڑاتے. رسمی نیکی تھی، شہرت ہوگی، اخباروں میں آئے گا، ہم اتنی مدد کر رہے ہیں، ہم اتنا لوگوں کو دے رہے ہیں، لے رہے ہیں، اس میں بڑی واہ واہ ہوتی تھی. تو اللہ تعالیٰ کا کمنٹ، افتو میں نو نبی باد دل کی تھا ابھی بتک فرو نبی باد. یہ آیت جواب ہے اس سوال کا کہ آج ہم مسلمان ذلیل اور رسوا کیوں ہیں. اگر کسی کو دکھتا ہے، کئی لوگ تو کہتے ہیں کچھ نہیں، ہماری بڑی عزت ہے، اپنے گھر میں تو ہماری بڑی عزت ہے ماشاءاللہ، معاشرے میں کیا ہے، گلوب پہ کیا ہے، بی بی سی پہ کیا ہے، اور دنیا کے ورلڈ چینلز میں اسلام اور مسلمانوں کو کس نام سے آج لوگ پیش کرتے ہیں، کہ وہ کہتے ہیں نا کہ رحمتیں ہیں تیری اغیار کے کاشانوں پہ، برق گرتی ہے بے چارے مسلمانوں پہ. آج سے 200 سال پہلے علامہ اقبال یہ شکوہ کر گئے. آج بھی کیا آپ کو نہیں لگتا کہ امت مسلمہ پوری دنیا میں کیوں ڈاؤن فال پہ جا رہی ہے؟ اللہ تعالیٰ جواب دیتے ہیں، جب قومیں دین کے حکموں میں پک اینڈ چوز، جو دل کرتا ہے لے لو، جو نہیں دل کرتا چھوڑ دو، ریجیکٹ، اپنی مرضی کے حکموں کو مانیں، اپنی مرضی کے خلاف چیزوں کو چھوڑ دیں، تو اللہ تعالیٰ فرماتے ہیں اس کا بدلہ کیا ہوگا. فما جزاؤ من یفعل ذلك منکم، میں کہتی ہوں آیتوں کو اپنے دل پہ لکھیں، پھر کیا جزا ہو سکتی ہے اس قوم کی، الا حزج فی الحیات الدنیا. یہاں رکیے گا اور توجہ رکھیں ساتھ میرے، حزج فی الحیات الدنیا، ایسے مسلمان جو اپنے دین کی کچھ باتوں کو لے لیں، کچھ کو چھوڑ دیں، تو ان کی جزا دنیا کی رسوائی کے سوا اور کچھ نہیں ہو سکتی. اور کیا ختم ہو جائے گا ان کا جرم اسی پہ؟ نہیں. وَيَوْمَ الْقِيَامَةِ يُرَدُّونَ إِلَىٰ أَشَدِّ الْعَذَابِ، قیامت کے دن وہ تو شدید عذاب کی طرف پھیرے جائیں گے. یعنی وہ جو حکم ہے نا کہ دنیا کی تکلیفیں آخرت کے کفارے بن جائیں گی، پتہ ہے آپ کو یہ بات؟ دنیا میں آپ بیمار ہوئے، جیسے سبق کے شروع میں ہم بات کر رہے تھے، لوگ بوڑھے ہو جاتے ہیں، شوگر ہو گئی، لگتا ہی نہیں کہ ان کی زندگی کا آپ کوئی مقصد ہے، تو پھر بھی نہیں مرتے. کیوں؟ کفارہ ہے. انشاءاللہ موت کے بعد اللہ سہولت دے گا، سہولت آ گئی نا. بٹ آج مسلمانوں کی ذلت ہے، جہاز گرے کوئی کہتے ہیں مسلمان نے گرایا ہوگا، بلڈنگ گرے مسلمان نے گرائی ہوگی، کوئی بچہ مر جائے مسلمان نے مارا ہوگا، کوئی جبڑا مر جائے مسلمان نے مارا ہوگا، ہے نا رسوائی. تو ہم کہتے ہیں نہیں کوئی بات نہیں، دنیا میں اتنی تکلیفیں ہیں، مرتے ہی جنت میں جائیں گے. کہا نہیں، وَيَوْمَ الْقِيَامَةِ يُرَدُّونَ إِلَىٰ أَشَدِّ الْعَذَابِ، جب قومیں اجتماعی طور پہ غفلت کا شکار ہوتی ہیں نا، تو ان پہ آنے والی دنیاوی مصیبتیں کفارے نہیں بنتی، آخرت کا عذاب موجود ہے. وَمَا اللَّهُ بِغَافِلٍ عَمَّا تَعْمَلُونَ، اور اللہ اس سے غافل ہی کوئی نہیں جو تم عمل کرتے ہو. کیوں؟ اب پھر سوال اٹھتے، کیوں نمازیں تو ہم پڑھتے ہیں، ابھی نئے نئے تو حج سے ہو کے آئے ہیں، 50,000 کرون کا پیکج لیا، 100 لوگ بھی اگر ناروے سے گئے ہوں گے، کتنا پیسہ ناروے سے گیا سعودی حکومت کے پاس یا رستوں میں گیا، پھر بھی کیا ہم برے ہیں؟ ہم نے اتنے لوگوں نے عید کی نماز پڑھی کہ ہم پھر بھی برے ہیں؟ چلے سارے حج پہ نہیں گئے تو کوئی 50,000 لوگوں نے قربانیوں پہ بھی تو 200,000 کرون بھیجا ہوگا نا پاکستان، کیا ہم پھر بھی برے ہیں؟ اللہ تعالیٰ سے آپ جرم پوچھے کہ آج نمازیں نہیں پڑھی جا رہی؟ پڑھی جاتی ہیں، روزے رکھتے ہیں، پچھلے 10 ذی الحج کے بھی روزے رکھے، رمضان کے بھی اس دفعہ 30 روزے رکھے. تو اللہ جی اب ہم اور کیا کریں؟ پوچھیے اللہ سے کیا جرم ہے اللہ تعالیٰ ہمارا. تو اللہ تعالیٰ کہتے ہیں اولئک الذین اشتروا الحیاۃ الدنیا بالآخرہ، یہ جرم ہے. چوتھی دفعہ یہ میسج آ رہا ہے آپ کو، بس جب سے آپ کا پارا شروع ہے، یاد ہے آپ کو جگہ؟ سب سے پہلے کیا تھا؟ اولئک الذین اشتروا الہدا بالدلالہ، پھر آگے آیتوں کا بدلنا، اور تیسری دفعہ تو ڈیفینیٹ ہے، چوتھی بھی ڈھونڈ لیں. جب قومیں دنیا کی زندگی کو آخرت پہ خریدے، اور آپ کو پیچھے بتایا ہوا اصول یاد ہے، इश्तरऊ के बाद जो चीज होती है वो कमोडिटी होती है, करेंसी। आप क्रोन देते हैं स्वेटर खरीद के ले आते हैं, तो क्रोन एक करेंसी है ना। यहां करेंसी के आप में से कोई हाथ खड़ा करके बताए तो मुझे खुशी होगी। जी बेचा क्या है और खरीदा क्या है? बिल आखिरा, शाबाश। बा के बाद जो चीज होती है ना वो करेंसी होती है। आज के मुसलमान का या कल के बनी इसराइलियों का कसूर क्या था? आखरत बेच के आ गए, रख अपने घर, हमें नहीं चाहिए। देखिए ना, आप ये पेन बेच दें तो इसके बदले में 10 करोड़ ले लें, तो आपको ये नहीं चाहिए ना, ये तुम ले लो, मुझे 10 करोड़ दे दो। मुसलमानों ने पकड़ी, कहा आखरत तुम ले लो, हमें नहीं चाहिए आखरत, हमें दुनिया का घर दो, हमें दुनिया की दौलत चाहिए, हमें दुनिया की शोहरत चाहिए, हमें दुनिया की तरक्की चाहिए। जब मुसलमान आखरत फरामोश करके दुनिया लेता है तो क्या अल्लाह उसको आखरत में जन्नत देगा? और क्या ये छोटी डील है? नहीं। फला युखफ्फ अन्हुमुल अज़ाब, और नहीं हल्का किया जाएगा उनसे अज़ाब, वला हुम युनसरून, और वो मदद ना दिए जाएंगे। जिल्लतों और रुसवाइयों वाली बात है, यकीन करें जिसके दिल में दर्द है ना, उसके दिल के ऊपर खून के कतरे टपकते हुए इस वक्त महसूस होने चाहिए। और अगर हम बेहिस हैं, थक गए हैं, वक्त ख़त्म हो गया है, ब्रेक ले ले, तो फिर भी ठीक है, चलिए सवाब तो हो ही क्या होगा। लेकिन यहाँ सब को बीच में से अब निकाल दें, औसर खजरज और यहूद और नसारा सब को निकाल दें, क्या अच्छा मुसलमानों का हाल नहीं है? क्या फतु मेनू नबी बादल किताब तकफुर नलबाद, हलाल हराम में कुछ बड़े पक्के हैं तो इबादात में कमज़ोर हैं, कुछ अखलाकियात में अच्छे हैं तो उनको दीन के रिचुअल्स की समझ नहीं है, किसी को जिहाद बड़ा अच्छा लगता है तो वो तबलीग से इनकार करता है, किसी को तबलीग इतनी अच्छी लगती है वो कहता है सिर्फ तबलीग करो और बाकी छोड़ दो। क्या हमने अपने दीन को चूचू का मुरब्बा नहीं बनाया? ये इतना बड़ा जुर्म है। फतू मेनू नबी बाद इल किताबी व तकफुरू नबी बाद, आप देखिए दुनिया में भी इससे मज़ा नहीं आता। आप बिरयानी बनाए, 10 चीज़ें डालनी थी और उसकी तरकीब थी, आप 5 चीज़ें निकाल ही दें, लौंग नहीं डालती, पत्थर नहीं डालती, नमक नहीं डालती, बनाइए बिरयानी वैसी बनती है? नहीं बनेगी। 2 इंग्रेडिएंट्स निकाल दें, चीज़ की रेसिपी बदल जाती है। चलो खाने पीने को छोड़े, आप दूसरी दुनिया की 10 चीज़ें आपके इर्द गिर्द हैं, पूरी चीज़ हो तो ही मज़े की होती है। बस आप देखिए ना, आपकी वॉशिंग मशीन है, चल नहीं रही, आप कहते चलती नहीं, मैकेनिक को बुलाएं, वो आके उसमें 2 पुर्जे गाड़ी के डाल जाए, 2 पुर्जे वो आपके ब्लेंडर के डाल जाए, 2 पुर्जे वो बच्चे की मोटरसाइकिल का कोई तार डाल दे, चलाएगा तो चलेगी? आपकी वॉशिंग मशीन कब चलेगी? जब उसमें सारे पुर्जे वॉशिंग मशीन के होंगे। आज हमने इस्लाम के साथ क्या किया? 2 तार क्रिश्चियनिटी के, 2 ज्यूइज्म के, 2 हिंदुइज्म के, 2 बुद्धास के, और 6-7 अपने नफ्स के और एथीज्म के डाले, फिर कहते इस्लाम चलता ही नहीं है, आज के दौर में इस्लाम पे कैसे गुजारा होगा? तो आज बताइए फिर रुसवाई तो है ना। और ये जो हिजरत है ना, इस पर बहुत अहम बात लिखाऊंगी। दुनिया में मुसलमानों पर 2 वजूहात से रुसवाई आती है, आप मेरी इस बात की पूरी तस्दीक करेंगे जब आप पूरी बात लिख लेंगे। मुसलमान 2 वजूहात से जलील होता है, कह ले या दुनिया वालों की नजरों में लट डाउन होता है। नंबर 1, पूरे दीन पे अमल करके। मसलन आज किसी का मर्द टखनों से ऊंची शलवार पहने, सर पे टोपी रख ले, दाढ़ी हो जाए, हर नमाज के वक्त भाग भाग के मस्जिद जाए तो लोग उसका मजाक उड़ाते हैं, होते हैं कि नहीं? मुल्ला की दौड़ मस्जिद तक, मुल्ला का हलवा, मजाक है ना? यानी एक रुसवाई वो होती है जो पूरे दिन पे अमल करने से। आप कहते हैं हमारे बच्चों की शादी, हम कोई खुराफात नहीं करेंगे, सारा खानदान कहेगा क्यों भाई, खैर है, फांक हो गए हो, गरीब हो गए हो, ये कोई पहली शादी है, दूसरी तो नहीं है बच्चों की, खुशी क्यों नहीं कर रहे, रुसवाई है। बट इस रुसवाई के बाद अबदी अबदी और अबदी दुनिया में भी और आखरत में भी इज्जत है। इन अक्रमकुम इंदल्लाही अत्काकुम सूरत हुजरात। दूसरी रुसवाई कब होती है जिसका यहां जिक्र है? पिक एंड चूज, आधा दीन आधी दुनिया, आधा तीतर आधा बटेर। आप देखिए ना, रंग बिरंगा कपड़ा, आप डब खड़ब्बा कपड़ा ले लें जिसका रंग छूटता हो, वॉशिंग मशीन में 2-4 कपड़े धोएं, जब निकाले ना तो वो सफेद कपड़े में कहीं सुर्ख दाग, कहीं नीले, कहीं पीले, कहीं सब अच्छा लगेगा। आज का मुसलमान टाई डाई मुसलमान हो गया। आप आधा नोट लेकर निकले, आपका 100 करोड़ होता है ना, चेंज नहीं था, आप 100 नोट को आधा करें, कहते हैं ये लो 50 ले लो, लेता फटा हुआ नोट नहीं चलता। आधे दीन से पूरी जन्नत कैसे मिलेगी? अल्लाह करे आज के मुसलमान को, और उसमें मैं आप इस छत के नीचे बैठे हम मुसलमानों को ये बात समझ आ जाए। पूरे ग्लोब पे घूम के देख लीजिए, मुसलमानों का आज मसला ही ये है, शादी अन निकाह मिन सुन्नती कहते हैं ना, तो शादी में जो कुछ होता है क्या वो सुन्नत है? नबी सल्लम की सुन्नत है पढ़ते वक्त आप म्यूजिक प्ले कर दें, कभी कोई सोच भी सकता है? तो शादी भी तो सुन्नत ही है ना, जैसे फर्जों के बाद सुन्नतें पढ़ते हैं ऐसे शादी की सुन्नतें हैं, तो क्या आप उसमें म्यूजिक के बगैर शादी कर सकते हैं आज के दौर में? कहते हैं तौबा करो, यानी आज मजाक है। ये तो वही हाल हो गया कि एक जाके पहले जिना करे फिर आके गुस्ले जनाबत कर ले। हाँ नहीं, अब जिना किया जो भी, लेकिन अब पाक तो मैंने होना है। आज हम मुसलमानों का ये मसला है, और मैं कहती हूँ जिसके दिल में दर्द है ना वो इसकी चुभन अपने दिल में ले सकता है। 100 बातों की एक बात, जंगे हमारे सरों पे मुसल्लत, दुश्मन हम पे तारी, हम कमजोर, हमारे पास सब कुछ है। आप मुल्कों को देखें, आज अगर आप इस आयत के सिनेरियो को पाकिस्तान के हालात पे ले जाएं, आज पाकिस्तान का हालात आप कर दें जरा ये 10 आयतों में जितने हुक्म थे, ये सारी मैं कहती हूँ सारी दुनिया के नॉन मुस्लिम आगे घुटने टेकेंगे, और टेक रहे हैं अल्हम्दुलिल्लाह। कुछ लोगों की जरूरत और साबित कदमी ने हमारे मुल्क को अभी तक सलामत रखा हुआ है, ये भी याद रखिएगा। वरना जितनी दरगाहें और जितनी कब्रें और मज़ार और शिर्क के गढ़ आज पाकिस्तान में, शायद इतने सब कॉन्टिनेंट में भी नहीं थे। ये कुछ हैं अहले तौहीद, और अल्लाह हमारी फ़ौज को सलामत रखे कि जिनके अंदर जुरत है, जो कुफर की आंखों में आंखें डाल सकते हैं, उनको पता है 313 के आगे 1000 नहीं डले थे तो क्या हुआ अगर अब 3 गुना बड़ी ताकत है दुश्मन की, तो इससे भी बड़ी हो जाए, हमें क्या लगे? आप अपनी जिंदगी को इंजॉय करेंगे, चेहरे पे खुशी इत्मीनान सुकून कब आता है? जब पूरे दिन पे चलते हैं। दुनिया में भी आप अपने पर 10 चीजें लेकर सोचें, बल्कि आप मेरे से शेयर कर सकते हैं कि क्या आपको आधा काम करके मजा आता? झाड़ू दे ले, कचरा ना उठाएं, खुश है? थोड़ी देर में बच्चे आएंगे, जो जमा किया था वो सारा फिर फैला देंगे। आप कहते हैं ओहो घर साफ ही नहीं हुआ। खाना पकाएं, आधा पकाएं, आधी चीजें डाली, अभी पकने से करीब है तो बंद कर दें चूल्हा। कच्ची रोटी आधी रोटी सेके आधी बंद करें, खा सकते हैं? तो आधा दीन लेकर हम किस जन्नत में जाने के खुश फहमियों में मुबतला है। यकीन करें ये आयतें बनी इसराइल की नहीं है, ये आज की दौर की मेरी आपकी आयतें। पूरी दुनिया में आज मुसलमान जहां रुसवा हो रहा है उसकी वजह यह है कि ये गैर मुस्लिमों से मरूब है, उनकी ताकत का यकीन है, अल्लाह की कुदरत पे यकीन नहीं है। तो दुआ कीजिए कि अल्लाह ताला हमें अकल दे, होश दे। रस्मी नेकियां करने वाले आज बड़े हैं, हज उमरे बहुत करेंगे, दीन को अप्लाई क्यों नहीं करते? नहीं, वो बड़ा मुश्किल है। हर वो हुक्म जो कुर्बानियों का तकाजा करे, नहीं ये नहीं, हिजरत करनी पड़े ये नहीं, कुर्बानियां 10 बकरों की कर देंगे, एक नाहुन्नी कुर्बान करते अल्लाह के रास्ते में, ये 4 बाल भवों के बनाने नहीं छोड़ते कि नहीं जी ये इसके बगैर तो मैं बड़ी बदसूरत लगूंगी। तो आप कितनी को खूबसूरत लगी? अब 50 साल तो आपकी उम्र हो गई, उससे भी ऊपर हैं आप। किसने आपको तमगा दिया मिस वर्ल्ड का? नहीं दिया ना, तो आप ये 4 बाल छोड़ दें, आप अच्छा नहीं लगता आपके, बल्कि किए हुए अच्छे नहीं लगते, लेकिन लोग कहेंगे नहीं ना इसके बगैर तो फिर मैं अच्छी नहीं लगूंगी। तो लग लीजिए अच्छा, और कितना को अच्छा लगना है आपने? अल्लाह ताला हमें समझते हैं। और इसको आप अपने जाती जिंदगी, घर की जिंदगी से शुरू करके पूरे ग्लोब पे उम्मत मुस्लिम आज फिरकों में बटी हुई मत, और ये इसमें जो टुकड़ेबाजी है ना, इसमें फिरके भी हैं। ये सारा सबक आपको यही सिखा रहा है कि उम्मत वही काबिल कबूल है जो कुरान और सुन्नत से जुड़ी हुई है। आज आप देखिए कि हमारे अंदर फिरके तो छोड़ें, पहले की बात थी ना फिरके, अब तो हमारा हाल है ये इंडियन मुस्लिम, ये पाकिस्तानी मुस्लिम, ये बंगालीस, ये सुलमालीस, ये अरब मस्जिद, मस्जिदों में भी नाम है। हम एक पाकिस्तानी पे भी नहीं जमा, फिर हम सिंधी हैं, पंजाबी हैं, मुहाजिर हैं और बलोची हैं, फिर पंजाबी भी पंजाबियों से नहीं। और सबसे ज्यादा इस फिरकेबाजी का काम पता चलता है जब रिश्ते होते हैं। पंजाबी सिंधियों के घर नहीं कर सकता, उसको ऐसे लगता है कि मेरी बेटी को घर जाते ही मार देंगे, सिंधी सारे ही होते लड़ाके मार देंगे। चले भाई आप पंजाबियों में कर ले, नहीं पंजाबी में कौन सा पंजाबी है, या राही है, ये जाट है, अच्छा ये चौधरी है, नहीं चौधरी नहीं फिर नहीं हमने करना, ये गुज्जर नहीं तो फिर तो बिल्कुल ही नहीं करना, वो तो इंसान ही नहीं है। देखिए ये यहूद की बातें थी, ان آیتوں کی روشنی میں پچھلے سالوں میں میں نے بڑی ڈیٹیل سے بتایا تھا کہ یہود نے اپنی کتابوں میں یہ باتیں عائد کی ہیں کہ اصل میں یہود انسان ہے، باقی سارے غیر یہودی لوگ جو ہیں وہ جنٹائل اینڈ گویمز ہیں، جانور. جیسے آپ کی گائے ہو نا، تو آپ کہتے ہیں میری گائے ہے، اس کو دودھ نکالوں یا میں اس کو کاٹ کے کھا دوں یا جا کے کسی قبر پہ چھوڑوں، میری گائے ہے. یہود کے دماغ میں یہ چیز ہے، پوری دنیا کے انسان ہماری گائیں بھینس بکری ہیں، ہم ان کو ذبح کرتے ہیں، ہم ان کو پالیں پوسے، ہمیں گناہ نہیں ہوگا، یہ آگے آیت آئے گی، تو جو مرضی ہم کریں ہم سے نہیں پوچھا جائے گا. تو آج ہمارا بھی تو یہی حال ہے، ہم بس اس بات پہ بڑے خوش ہیں کہ ہم نبی کی امتی ہیں. جی آپ کچھ کہیے. یعنی اس وقت میں کہتی ہوں ہم اپنی تاریخ کے بدترین دور سے گزر رہے ہیں، اور آپ کو اپنی نسلوں کی فکر تو ہے نا، علاج ایک ہی ہے، پورا دین لوگوں کو دے دیں. آپ سوچیں نا، ہتھیار نہیں ہے تو ہم کمزور ہیں، میڈیا نہیں ہے تو ہم کمزور ہیں، نہیں، پورا دین نہیں ہے تو ہم کمزور. مرنے سے پہلے اپنے بچوں کو پورے دین پہ دیکھ جائیں اگر آپ اپنی نسلوں کو سکون دینا چاہتے ہیں. ان فتنوں میں بھی اللہ ہمیشہ ایک گروہ کو حق پہ رکھے گا، اور وہ کون سا ہوگا؟ جو دین کی اصل پہ قائم رہے گا. آج دو طرح کا بگاڑ ہے، ایک دنیا داروں میں بگاڑ ہے، وہ تو ہے ہی نا، اس کا تو ہم ذکر ہی نہیں کرتے، وہ تو بس ان کی زندگی کا مقصد یا شادی بیاہ یا منگنی ہے یا دعوتیں کھانا یا کھلانا اور اپنی مرضی ہے. لیکن ایک جو بگاڑ اس سے بڑا اس وقت ہماری امت پہ مسلط کیا ہوا ہے، وہ دینداروں کا بگاڑ ہے، جنہوں نے امت کو توڑا ہوا ہے. وہ کسی کو اس قرآن کے پاس آنے دیتے؟ کہتے ہیں نہیں، پیچھے جو ہم سے مسئلے پوچھو، یہ ہماری لکھی ہوئی کتاب لے جاؤ، اس میں سے جا کے طریقے پڑھ لو، قرآن عام لوگ نہیں پڑھ سکتے. سیم وہی کہانی ہے، یہود تلمود پہ راضی ہو گئے تو رات کو چھوڑ دیا، آج ہم اپنی فقہی کتابوں پہ اتنے راضی ہو گئے، قرآن اور سنت کس نے پڑھی؟ آپ اور میں جتنے لوگ اس ہال میں بیٹھے ہیں یا بعد میں جو سنیں گے، کتنوں نے پوری حدیث کی کتابیں پڑھ لی؟ کتنوں نے اس پورے قرآن کو ایک چیپٹر مس کیے بغیر پڑھ لیا؟ تو باہر والوں کی تو بات ہی نہیں کرتے، ہمیں حق ہی نہیں ہے، پھر ہم کیا روئیں؟ تو لہٰذا بہت درد کی ضرورت ہے، زندگی کو فوکس کریں، یہ زندگی چلی جائے گی، کسی دن ہم اس قبرستان کے اندر پڑے ہوں گے، پھر ایک سانس نہیں نہیں ہماری آئے گی. اور سب سے بڑھ کے اپنی اولادوں کو اپنے ساتھ رکھیں، جس جنگل میں ہم نے ان کو چھوڑا ہوا ہے اس میں سانپ بھی ہیں اور بچھو بھی ہیں اور بھیڑیے بھی ہیں، اور ان کی سوچیں اور ان کی آنکھیں اور ان کے کان سب گندا ہونے والا ہے. یہ قرآن میں کہتی ہوں اس سے بڑا تحفہ اللہ دنیا میں کسی کو نہیں دے سکتا، اور جو اس کو چھوڑتا ہے اس سے زیادہ دنیا میں ناقدرا اور بد نصیب کوئی شخص نہیں ہے. آج امت اس کی سزا بھگت رہی ہے. مسلمان آج سے 400 سال پہلے تک بادشاہ تھے، دنیا میں تھے، یہی سب کچھ تھا. آپ کو لگتا ہے کہ یہ کوئی آج بڑی ترقی کر لی غیر مسلموں نے؟ نہیں، ہر دور میں تھی، بٹ مسلمانوں کے ہاتھ میں قرآن کا سا تھا. خبردار، بیٹھ جاؤ، آرام سے بیٹھو. ڈرتے تھے لوگ مسلمانوں سے، آپ کو پتا ہے، آپ پڑھیے صرف 100 سال پرانی ہسٹری جا کے پڑھ لیں، ڈرتے تھے مسلمانوں سے لوگ، آج ڈراتے ہیں مسلمانوں کو. امیگریشن پہ جائیں تو آپ کو ڈرائیں گے، ہاسپٹلس میں جائیں تو آپ کو ڈرائیں گے، محاسبہ آپ کا سخت ہو، نہیں نہیں تم مسلمان ہو تمہیں نہ کریں، نہیں داڑھی دیکھی تو جاب نہیں ملے گی، حجاب دیکھ لیا تو رشتہ نہیں ہوگا. اس سے بھی زیادہ کوئی ڈرپوک ہو سکتا ہے؟ اور ہماری کوئی مستیاں تو دیکھے، کوئی ہماری لذتیں اور انجوائمنٹ تو زندگی میں دیکھے. ایسے لگتا ہے ساری دنیا میں اسلام غالب ہوا اور اب ہم اس کی پارٹی بنا رہے ہیں، حق نہیں ہمیں کھانے کا پینے کا. جب تک وہ کہتے ہیں نا کہ وقت فرصت ہے کہاں، ابھی کام باقی ہے، دنیا میں توحید کا اتمام ابھی باقی ہے. ابھی اتنی دنیا میں غیر مسلموں کے جھنڈے لگے ہیں، ہر ملک پہ جب تک لا الہ الا اللہ کا جھنڈا نہیں لگتا تب تک میں آپ تو چین سے نہیں بیٹھ سکتے. پھر یہاں رکتے ہیں. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وَإِذْ أَخَذْنَا مِيثَاقَ بَنِي إِسْرَائِيلَ لَا تَعْبُدُونَ إِلَّا اللَّهَ وَبِالْوَالِدَيْنِ إِحْسَانًا وَذِي الْقُرْبَى وَالْيَتَامَى وَالْمَسَاكِينِ وَقُولُوا لِلنَّاسِ حُسْنًا وَأَقِيمُوا الصَّلَاةَ وَآتُوا الزَّكَاةَ ثُمَّ تَوَلَّيْتُمْ إِلَّا قَلِيلًا مِنْكُمْ وَأَنْتُمْ مُعْرِضُونَ وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ لَا تَسْفِكُونَ دِمَاءَكُمْ وَلَا تُخْرِجُونَ ولا تخرجون أنفسكم من دياركم ثم أقررتم وأنتم تشهدون ثم أنتم هؤلاء تقتلون أنفسكم وتخرجون فريقا منكم من ديارهم تظاهرون عليهم بالإثم والعدوان وإن يأتوكم أسارى تفادوهم وهو محرم عليكم إخراجهم أفتؤمنون ببعض الكتاب وتكفرون ببعض فما جزاء من يفعل ذلك منكم إلا خزي في الحياة الدنيا ويوم القيامة يردون إلى أشد العذاب وما الله بغافل عما تعملون أولئك الذين اشتروا الحياة الدنيا بالآخرة فلا يخفف عنهم العذاب ولا هم ينصرون.